ولقد آتينا موسى الكتاب، تحقیق ہم نے دی موسیٰ علیہ السلام کو کتاب، فلا تکن پستو نہ ہو، تکن کس کے لیے آیا ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم کے لیے، کہ پس آپ جو ہیں وہ نہ ہو. اصل میں ویسے تو کانا یا کونو ہوتا ہے نا، تھا کے معنی دیتا ہے، لیکن یہاں پہ کبھی کبھی ہے ہو، اور یہ ویسے بھی فعل مضارے ہے اور فعل مضارے نفی ہے. فلا تکن پس نہیں کرنا چاہیے، یہ آپ کو نہ ہو، فی مریت میں شک، آپ شک میں نہ ہو، مل لقائہی اس کی ملاقات کے بارے میں. رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے اللہ تعالیٰ کہتے ہیں کہ ہم نے موسیٰ علیہ السلام کو کتاب دی، پس آپ کو جو ہے وہ شک نہیں کرنا چاہیے، مل لقائہی اس کی ملاقات میں. وجعلناہ اور ہم نے بنا دیا اس کو ہدن، ہدایت دی بنی اسرائیل، بنی اسرائیل کے لیے. تو آپ دیکھیے کہ یہاں پر جو ہے اللہ رب العزت رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دے رہے ہیں، اور چونکہ اہل مکہ آپ کی رسالت کا انکار کر رہے تھے، قرآن مجید کا مذاق اڑا رہے تھے، اور وہ یہ کہتے تھے کہ نہ تو آپ اللہ کے رسول ہیں اور نہ ہی آپ پر کوئی کتاب جو ہے وہ نازل ہوئی ہے. تو اب جو ہے رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ رب العزت جو ہے وہ تسلی دیتے ہوئے کیا کہہ رہے ہیں، وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ، تحقیق ہم نے عطا کی موسیٰ علیہ السلام کو کتاب. تو یہاں پہ جو الکتاب ہے اس سے مراد کیا ہے؟ بعض لوگ یہ کہتے ہیں کہ اس سے مراد جو ہے وہ تورات ہے، ٹھیک ہے نا. اور جیسے کہ موسیٰ علیہ السلام کو اللہ تعالیٰ نے کیا دیا تھا؟ تورات دی تھی، کتاب تھی اللہ کی اور الکتاب تھی وہ تورات تھی. بعض لوگ یہ کہتے ہیں کہ وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ، کہ جس طرح اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو الکتاب دی تھی، تورات دی تھی، اے محمد صلی اللہ علیہ وسلم اسی طرح تو ہم نے آپ کو بھی کتاب دی، اور وہ کون سی کتاب ہے؟ قرآن مجید. کہ اللہ رب العزت نے جس طرح موسیٰ علیہ السلام کو الکتاب جو تھی وہ عطا کی، تو محمد صلی اللہ علیہ وسلم جو ہیں ان کو بھی اللہ تعالیٰ نے جو ہے وہ الکتاب جو ہے وہ دی ہے. اور پھر اس کے بعد کیا ہے کہ یہ کوئی نئی بات نہیں ہے، کوئی عجیب بات نہیں ہے. اور انکار کرنے والے کون تھے جو رسول اللہ صلی اللہ علیہ وسلم کا انکار کرتے تھے؟ صرف اہل مکہ ہی نہیں، بلکہ یہودی بھی انکار کرتے تھے، اور اہل مکہ کو یہودی مختلف سوال سکھایا کرتے تھے، ہے نا. تو بہرحال دوسری بات کیا ہے کہ فلا تکن فی مریت من لقائہ، کہ اس چیز کی ملاقات کے بارے میں آپ کو ہرگز شک نہیں ہونا چاہیے، ہے نا. تو یہ لقائے ہی، یہ ملاقات جو ہے اس سے مراد کیا ہے؟ کس کی ملاقات کی جو ہے وہ بات ہو رہی ہے؟ کیونکہ یہ جو لقا ہے اس کے معنی کیا ہوتے ہیں؟ ملاقات کرنا، لام قاف واو یا لام قاف یا. تو کس سے ملاقات کی بات ہو رہی ہے؟ تو اہل تفسیر کے اقوال مختلف ہیں اس سلسلے میں، جو مفسرین ہیں وہ اس میں اختلاف کرتے ہیں. تو ایک تو اس کے معنی یہ ہیں، اگر آپ یہ کہتی ہیں نا کہ اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو تورات دی، تو آپ اس کی ملاقات کے بارے میں شک نہ کرنے سے مراد کیا ہے؟ کہ آپ کو بھی کتاب ملے گی. لقائی سے مراد کیا ہے؟ قرآن مجید کی ملاقات، کہ لقائی کی ضمیر کتاب یعنی قرآن کی طرف جو ہے وہ راجع قرار دی گئی. مطلب کیا ہے کہ موسیٰ علیہ السلام کو جب اللہ نے کتاب دی تو آپ بھی اپنی کتاب کے آنے میں کوئی شک نہ کریں، ہے نا. جیسے قرآن میں ایک اور جگہ ہمیں ملتا ہے وَإِنَّكَ لَتُلَقَّى الْقُرْآنَ، کہ بے شک آپ قرآن سے ملاقات کرنے والے ہیں. گویا کہ قرآن مجید جو ہے یہ اللہ تعالیٰ کی کتاب ہے، اور آپ کی طرف یہ کتاب جو ہے وہ نازل کی گئی، آپ کی طرف یہ کتاب جو ہے وہ بھیجی گئی. اور دوسرے اس کے معنی کیا ہیں؟ کہ لقائے ہی کی ضمیر جو ہے بعض لوگ جو ہیں وہ حضرت موسیٰ علیہ السلام کی طرف کرتے ہیں. وہ یہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کی ملاقات موسیٰ علیہ السلام کے ساتھ ہونے کی خبر دی گئی ہے، کیا فرمایا کہ آپ اس میں شک نہ کریں کہ آپ کی ملاقات موسیٰ علیہ السلام سے ہوگی. آپ کو پتہ ہی نا شب معراج میں بھی جو ہے وہ موسیٰ علیہ السلام کی سے رسول اللہ صلی اللہ علیہ وسلم کی ملاقات ہوئی تھی, اور پھر قیامت میں بھی ملاقات ہونا جو ہے یہ ثابت ہے. تو پھر بعض لوگ جو ہے وہ اس سے مراد جو ہے وہ کیا لیتے ہیں, وہ یہ کہتے ہیں کہ اس میں جو ہے وہ موسیٰ علیہ السلام سے جو ملاقات ہے نا اس کے بارے میں اللہ تعالیٰ نے جو ہے وہ بتایا ہے کہ اس دنیا میں بھی آپ کی ضرور موسیٰ علیہ السلام سے ملاقات ہوگی. تو دنیا میں ملاقات کیا ہوئی؟ معراج کے موقع پہ. اور اس کے بعد جو ہے جیسے کہ یہ ملاقات معراج کے موقع پر چھٹے آسمان پر ہوئی تھی موسیٰ علیہ السلام پر, اور آپ نے پڑھا ہی ہے نا معراج کا واقعہ, اور آپ نے رحیق المختوم میں جب سیرت پڑھی تو تفصیل سے پڑھا کہ مختلف پیغمبروں سے ملاقات ہوئی, اور موسیٰ علیہ السلام سے جب ملاقات ہوئی تو انہوں نے نمازوں کا بھی کہا تھا نا کہ کم کروائیں, 50 سے 5 ہو گئی, لیکن وہ پھر کہتے تھے کہ آپ پھر جائیں اپنی قوم کے پاس میں. تو بہرحال یہاں پہ ہی کی ضمیر جو ہے وہ موسیٰ علیہ السلام سے ملاقات کے بارے میں بھی بعض لوگ جو ہیں وہ لیتے ہیں. اچھا تیسری ایک اور معنی بھی اس کے بیان کیے جاتے ہیں. دو معنی سمجھ میں آ گئے آپ کو؟ اچھا چلے الحمدللہ. تیسرے معنی یہ ہیں کہ اللہ تعالیٰ یہ بتانا چاہتے ہیں کہ موسیٰ علیہ السلام کو جب کتاب دی گئی تھی تو قوم نے موسیٰ علیہ السلام کے ساتھ کیا سلوک کیا تھا, کتنا ستایا تھا قوم نے, کتنی اذیتیں دیں, کتنی تکلیفیں دیں. تو یہاں پر جو ہے جو بات رسول اللہ صلی اللہ علیہ وسلم سے کہی جا رہی ہے وہ یہ ہے کہ جس طرح موسیٰ علیہ السلام ستائے گئے آپ بھی ستائے جائیں گے, آپ کی بھی تکلیفیں پریشانیاں مصیبتیں جو ہیں وہ ان سے جو ہے وہ آزمائش ہوگی, لہٰذا اسی چیز کے ملنے میں آپ کو کوئی شک نہیں کرنا چاہیے. یعنی کتاب ہے, نبی ہے, آزمائشیں تو ہیں ہی, جہاں ایمان ہے وہاں آزمائشیں تو ہیں ہی نا. تو موسیٰ علیہ السلام جس طرح ستائے گئے, اے محمد صلی اللہ علیہ وسلم آپ کو بھی جو ہے وہ ستایا جائے گا, تو آپ جو ہے وہ اس سلسلے میں کوئی بھی جو ہے وہ شک نہ کریں. تو گویا کہ یہاں پر جو بات بتائی جا رہی ہے وہ کیا ہے کہ تکلیفیں پریشانیاں مصیبتیں جو ہیں وہ آ کر رہیں گی. فلا تکن فی مریت من لقائه وجعلناه هدى لبنی اسرائیل, اس کتاب کو ہم نے بنی اسرائیل کے لیے ہدایت بنایا تھا. وجعلناه, ہو کی ضمیر کس لیے ہے؟ تورات کے لیے, کہ اس کو ہم نے بنایا تھا ہدن. یہاں پہ جو ہے آپ دیکھیے کہ ہدن آ گیا اور مصدر ہے اور مبالغہ کے لیے آیا, کہ ہم نے اس کتاب کو ہدایت بنا دیا تھا بنی اسرائیل کے لیے. اور ہو کی ضمیر اور آپ کیا لیں گی؟ آپ جو ہیں ہاں موسیٰ علیہ السلام بھی لیں گی. موسیٰ علیہ السلام کو بنی اسرائیل کے لیے ہدایت بنایا گیا تھا نا, کتاب ہدایت تھی بنی اسرائیل کے لیے, اور کیا ہدایت تھا؟ پیغمبر ہدایت تھا ان کے لیے, اور رسول اللہ صلی اللہ علیہ وسلم بھی اپنی قوم کے لیے جو ہیں وہ ہدایت ہیں. آپ کو جو کتاب دی گئی وہ کوئی مصیبت نہیں ہے, پریشانی اور زحمت نہیں ہے, بلکہ کیا ہے, یہ ہدایت کے لیے اللہ تعالیٰ نے جو ہے وہ کتاب بھیجی ہے, اور ہدایت کے لیے جو ہے وہ پیغمبر کو بھیجا ہے. آپ کو سمجھ آ گئی بات کی؟ کیونکہ موسیٰ علیہ السلام کو جب بنی اسرائیل میں بھیجا گیا تھا تو موسیٰ علیہ السلام کیسے ہدایت بنے کہ قوم کو غلامی سے نکالا, لڑکیوں کو کیا کیا جاتا تھا, زندہ چھوڑا جاتا تھا, لڑکوں کو قتل کیا جاتا تھا, قوم صدیوں سے جو تھی وہ غلامی کی زنجیروں میں جکڑی ہوئی تھی. تو موسیٰ علیہ السلام نے دبی ہوئی پسی ہوئی قوم کو جو ہے فرعون اور اس کی قوم کی غلامی سے نکالا. تو آپ کے پاس تھا کیا؟ آپ کے پاس تورات تھی اور آپ خود اللہ کے پیغمبر تھے, تو اس طرح آپ کی قوم جو تھی ہدایت پا کر دنیا میں ایک مشہور اور نامور قوم بن گئی. تو اہل عرب سے کہا جا رہا ہے کہ جس طرح بنی اسرائیل کی ہدایت کے لیے کتاب بھیجی گئی تھی, اے اہل عرب تمہاری ہدایت کے لیے بھی قرآن مجید بھیجا گیا ہے, اور تم لوگ جو جہالت میں بھٹک رہے ہو, اندھیروں میں ہو, تم لوگ جو آپس میں لڑ جھگڑ رہے ہو اور انسانیت سسک رہی ہے, تو یہ قرآن مجید ہے اور یہ اللہ کا پیغمبر ہے جس کے ذریعے سے تم لوگ بھی دنیا کی ایک مشہور اور ترقی یافتہ قوم جو ہے وہ بن سکتے ہو. وجعلنا هدى لبنی اسرائیل, وجعلنا اور ہم نے بنایا, क्या बनाया, मिनहुम इनमें अइम्मतन इमाम। तो आप देख लें ओम नहीं होता, ओम मां को भी कहते हैं, इमाम का भी रूट वर्ड यही है ओम। तो अइम्मतन जो है यहाँ पे जमा के लिए आया है और इमाम की जमा इम्मतन है कि हमने बनाए इनमें इमाम। इमाम क्या करते थे, यहदूना बे अमरीना, कि वो क्या करते थे कि वो रहनुमाई करते थे, बे अमरीना हमारे हुक्म से। अब बनी इसराइल के बारे में अल्लाह रब्बुल इज्जत बता रहे हैं कि उनके जब उनको हदायत मिली कुरान से, उनके अंधेरे दूर हुए, तो उनके अंदर ऐसे लीडर पैदा हुए, ऐसे रहनुमा और हादी पैदा हुए। वजअलना मिनहुम अइम्मतन, जब उन्होंने नबी का साथ दिया, किताब को उन्होंने थामा, तो हमने उनमें लीडर पैदा किए, इमाम पैदा किए, हमने पैदा किए। अब बताया जा रहा है कि वो जो लीडर थे, जो इमाम थे, इमामों के औसाफ क्या थे, जो कायदीन थे उनके औसाफ क्या थे, उनके औसाफ क्या थे, यहदूना बे अमरीना, के वो लोग जो थे वो अल्लाह की दी गई किताब के मुताबिक लोगों की रहनुमाई करते थे। ऐसा नहीं था कि किताब उन्होंने बगल में रखी और उसके बाद वो लगे अपनी ख्वाहिशात की पैरवी करने, ऐसा नहीं था कि वो इबलीस के पीछे जो थे वो चलते थे। तो आप देख लीजिए कि किताब जो थी उसको उन्होंने अपना ओढ़ना बिछोना बनाया, उन्होंने किताब को अपनी जिंदगी का जो है वो कानून बनाया। यहदूना बे अमरीना, और वो रहनुमाई करते थे बे अमरीना हमारे हुक्म के मुताबिक। तो बनी इसराइल जो थे, ऐसा नहीं था कि उन्होंने किताब को तावीज बना लिया था, या नया घर बनाते थे तो उस वक्त कुरान की एक सिटिंग कर लेते थे या एक दर्श करवा लेते थे। ये भी हमारे यहाँ अब रिवाज हो गया ना कि बेशक सूद पे घर लेंगे, बैंक से सूद पर घर लेंगे और फिर जो है वो कहेंगे कि अब एक दर्श जो है वो होना चाहिए। बहरेन में थे तो उलमा ने यहां तक फतवा दिया, कहने लगे कि जो सूद पर घर लेना उनको तोहफा देना भी जायज नहीं है। आप किस मुंह से मुबारकबाद देते हैं उनको कि सूद पर उन्होंने घर लिया, और आप किस मुंह से उनका फिर घर जाके सजाते हैं, तो आप सोच ले। क्योंकि अगर सोसाइटी में कोई बुराई जब आम हो जाती है तो फिर उसकी तमीज ही खत्म हो जाती है कि ये हलाल है, ये हराम है, ये ठीक है, ये गलत है, ये तमीज ही खत्म हो जाती है ना। तो फिर लोग क्या होता है, अब मसलन अगर कोई बच्चा जो है, पता है किसी के यहाँ बच्चा पैदा हुआ, शादी भी नहीं हुई थी, अब लोग जाके बच्चे की मुबारकबाद देने लगे, कोई के इसका अकीका करना चाहिए, वालदैन जो भी करते हैं अलग बात है, लेकिन ये कि जैसे धूमधाम से, या जैसे अभी जो है वो यौमे जो है वो ये 25 दिसंबर जो गुजरा है यहाँ पे, और नया साल जो है, और क्रिसमस डे जो गुजरा है, तो इसमें भी लोग जिस धूम से और शान से इसको मनाते हैं, तो उसमें मुसलमान भी शामिल हो जाते हैं, और हम ये भूल जाते हैं कि क्रिसमस डे जो है इसका, इसके बारे में इनकी जो है वो, इनका अकीदा क्या है, इनकी सोच क्या है। तो जैसे भी जो भी जितना भी उसमें फिर शामिल होगा, तो आप सोच लें कि फिर उसका मकाम और उसका अमल कैसा है ना। तो ये लाइटें देखना और खुशी में शेयर करना, तो उल्मा इसकी वैसे इजाजत तो नहीं देते। तो इल्ला ये कि आप सोचें कि क्या ऐसी मजबूरी की हालत में आप हैं कि जब हराम जो है वो हलाल हो जाए। हम सबको अपना अपना जायजा लेना चाहिए। तो बहरहाल बनी इसराइल के जो उल्मा थे, उनके जो कायदीन थे, वो अल्लाह के हुक्म के मुताबिक लोगों की रहनुमाई किया करते थे। ऐसे नहीं था कि इबलीस की, उन्होंने इबलीस के हुक्म के मुताबिक जो है वो अपनी जिंदगी के फैसले किए। साथ साथ वैसियत मुसलमान के हम अपना जायजा लेते जाएं, क्योंकि हमारे यहाँ ये भी आदत है ना, कभी यहूदियों को बुरा कहेंगे, कभी ईसाइयों को, कभी दूसरों तीसरों को, पब्लिक को तो हम बुरा कहते हैं, बाज वक्त मुसलमान भी आपस में एक दूसरे के अंदर जो बुराइयां नजर आती हैं, अपनी नहीं नजर आती। तो पड़ी जब अपनी बुराइयों पे निगाह, तो निगाह में कोई बुरा ना रहा, तो नजर में फिर कोई बुरा नहीं रहता। तो होना क्या चाहिए, अपना जायजा लें हम सब। और कब उन्होंने जो है वो हमारे हुक्म के मुताबिक जो था वो रहनुमाई की, लम्मा सबरू, जब उन्होंने जो है वो सबर किया, वकानु भी आयातिना यूकिनून, और वो हमारी आयात पर यकीन लाते रहे। یہ آیت جو ہے یہ بڑی ہی اہم آیت ہے، اس میں اللہ رب العزت کہتے ہیں اور کیے ہم نے ان میں لیڈر پیدا جو راہ چلاتے تھے ہمارے حکم سے جب وہ صبر کرتے رہے اور ہماری باتوں پر یقین کرتے رہے۔ تو اب آپ دیکھ لیجئے، آپ نا اس کو پتہ کیا کریں، آپ اس کو پیچھے سے پڑھنا شروع کریں، یہاں سے وَقَانُوا بِآیَاتِنَا يُوقِنُونَ، کہ وہ ہماری آیات پر ایمان لائے۔ ایقان، نمبر ون کیا کیا انہوں نے، اللہ تعالیٰ کی جو آیات تھیں، جو تورات کے احکامات تھے، اس پر انہوں نے ایمان لایا۔ نمبر دو کیا کیا انہوں نے، صبروا، جب وہ ایمان لائے آیات پر تو نتیجہ کیا نکلا کہ صبر کی ضرورت تھی، صبر کے بغیر ایمان نہیں مکمل ہوتا نا، کیونکہ جو ہی انسان اچھے کام کرنا چاہتا ہے اپنا نفس ہی ساتھ نہیں دیتا تو دوسروں کو کیا کہنا۔ تو انہوں نے جو ہے کیا کیا، انہوں نے صبر کیا، ہماری آیات پر ایقان کے درجے پہ وہ پہنچے، اور تبھی تو وہ ہماری آیات کے مطابق لوگوں کی رہنمائی کرتے رہے، ورنہ جب لوگوں کی طرف سے جو تکلیفیں پریشانیاں مصیبتیں ان پر آ رہی تھیں، لوگ ان کو جو ستا رہے تھے، کیونکہ جب بھی کوئی اللہ کی شریعت کو لے کے چلتا ہے، اور لمحہ صبروں میں کون لوگ شامل ہیں، انبیاء بھی شامل ہیں، اور اس کے علاوہ وہ جو نیک لوگ تھے، جو لیڈر تھے، سبھی شامل ہیں نا، کہ اللہ کی شریعت کے مطابق لوگوں کی رہنمائی کی توفیق انہوں نے اس وقت پائی جب تک وہ شریعت پر خوف و طمع سے بے نیاز ہو کر جمے رہے۔ لما صبروا، جب تک وہ صبر کرتے رہے تو کیا کرتے رہے، وَجَعَلْنَا مِنْهُمْ أَئِمَّةً، ہم نے پھر ان میں جو تھے وہ لیڈر پیدا کر دیے، اور وہ کیا کرتے تھے، يَهْدُونَ بِأَمْرِنَا، اور وہ ہمارے حکموں کے مطابق جو تھے وہ کیا کرتے تھے، رہنمائی کیا کرتے تھے۔ آگے آیت کی سمجھ آپ کو، نمبر ایک ایقان ہے، اللہ کی آیات پر ایقان، یقین، ایقان، آپ کو پتہ ہے ایمان کا اگلا درجہ ہوتا ہے یقین اور ایقان، کہ جب ایمان سینے کی ٹھنڈک بن جائے، دل کے روح کی تسکین کا ذریعہ بنے، پریشانی نہ ہو۔ نمبر دو صبر کرنا، پھر جم جانا، پھر ایک دیوار بن جانا، پھر ایک عمارت کی طرح، پہاڑ کی طرح مضبوط ہو جانا، پہاڑی کا چراغ بننا، اور پھر صبر کا نتیجہ کیا ہے، نیکی کا حکم دینا، بدی سے منع کرنا، ہے نا۔ اور جب ایسا ہوتا ہے تو پھر عوام کے اندر سے اچھا اللہ تعالیٰ اچھے لیڈر جو ہے وہ پیدا کرتا ہے، تو اللہ تعالیٰ نے ان میں اچھے لیڈر جو تھے وہ پیدا کیے۔ تو آج عوام ہماری، مسلمانوں کی روتی ہے کہ 50 سے زیادہ اسٹیٹس ہیں دنیا میں مسلمانوں کی، کوئی لیڈر اور رہنما نہیں ہے، ہے نا، کیا کیا خضر نے سکندر سے، اب کسے رہنما کرے کوئی۔ اور اب کیا ہے کہ آج امت مسلمہ اس بات پر پریشان ہے، حیران ہے، اور وہ کہتی ہے کہ ہمارے پاس کوئی لیڈر نہیں ہے، کوئی رہنما نہیں ہے۔ تو لیڈر رہنما کہاں سے آئیں گے، عوام کے اندر سے آئیں گے نا، تو عوام جو ہیں جیسے ہوں گے ویسے ہی لیڈر ہوں گے۔ جب عوام مکار ہے، چور ہے، ڈاکے ڈالتی ہے، نمازیں پڑھتی نہیں ہیں، اور بک جاتی ہے، غلط جگہ ووٹ دے دیتی ہے، اپنے ایمان کا سودا کر لیتی ہے، تو اس عوام ہی میں سے جو ہے وہ لیڈر اوپر آ جاتے ہیں، پھر کہتے ہیں کہ ہمارے لیڈر اور رہنما اچھے نہیں ہیں۔ تم مجھے اچھی مائیں دو، نپولین نے یہ بات کہی تھی، تم مجھے اچھی مائیں دو، میں تمہیں اچھی قوم دوں گا۔ تو جیسی مائیں ہوں گی ویسی، جیسے والدین ہوں گے ویسی اولاد ہوگی، جیسی اولاد ہوگی ویسی سوسائٹی بنے گی، جیسی سوسائٹی ہوگی ویسے ہی رہنما بنیں گے۔ تو آج امت مسلمہ جو ہے ان کو ضرورت ہے کہ امام ملے اور قائد ملے، اور ایسے امام اور قائد ہوں جو کہ اللہ کی آیات پر ایمان رکھنے والے ہوں، جو صبر کرنے والے ہوں، اور اللہ کی آیات کے مطابق زندگیوں کے فیصلے کرنے والے ہوں، تو پھر اللہ تعالیٰ جو ہے ان کو بہترین لیڈر عطا کرے گا۔ لوگ کہتے ہیں نا، بہت ناراض ہوتے ہیں کہ مسلمانوں کے پاس لیڈر نہیں ہے، تو یہاں پہ یہ جو آیت ہے نا، اس آیت نمبر 24 میں مسلمانوں کو جو ہے نا بتایا گیا ہے کہ تمہارا فیوچر بہت اچھا ہو سکتا ہے، تمہارا مستقبل جو ہے وہ بہت بہترین ہو سکتا ہے، اگر تم اس ضابطۂ حیات پہ تم بھی عمل کر لو۔ تو صبر کی بنیاد ہے، آیات پر پختہ یقین ہے، تو نتیجہ کیا نکلے گا کہ حالات مسلمانوں کے بھی بدل جائیں گے، اور اگر گھر کے اندر ہم ہیں تو ہم گھر کے اندر اس پہ عمل کر لیں، خاندان کے اندر ہیں تو خاندان کے اندر رہتے ہوئے اس پہ ہم عمل کریں، تو میرے اور آپ کے حالات بھی جو ہیں وہ بدل جائیں گے۔ تو امام کی لازمی صفات جو ہے نا بہت ضروری ہیں، اور جو امام ہوتا ہے نا ضروری ہوتا ہے کہ اس کا جو صبر اور استقامت ہے نا वो दूसरों से ज्यादा हो। और जो भी सब्र करता है और कुरान से फिर उसका ताल्लुक है, अल्लाह ताला आजमाइशों में से गुजारने के बाद फिर उसको लीडर और रहनुमा जो है वो बना देते हैं, है ना। तो क़यादत और जो लीडरी है वो ऐसे ही नहीं मिल जाती, थाली में नहीं रख कर दी जाती। तो क्या करना है कि अगर आज भी हमारे अंदर इब्राहिम अलैहिस्सलाम का ईमान पैदा हो तो होगा क्या कि आग कर सकती है अंदाजे गुलिस्तां पैदा। आज भी जो हो ज़ौके यकीन पैदा तो आग कर सकती है अंदाजे गुलिस्तां। तो अब मसला क्या है कि हम सबको अपनी जिंदगियों को बेहतरीन जिंदगी बनाना चाहिए। फिर फरमाया इन्ना रब्बा का हुआ यफसिलु बैनहुम यौमल क़ियामती फी मकानु फीह यख्तलिफून। यकीनन तेरा रब ही जो है यफसिलु बैनहुम इनके दरमियान फैसला करेगा, यौमल क़ियामती क़ियामत के दिन, फी मकानु फीह यख्तलिफून उन चीजों के बारे में जिसमें बनी इसराइल के लोग इख्तलाफ करते रहे। तो बनी इसराइल के अंदर जो फिरका बंदियां थी, जो इख्तलाफात थे, अल्लाह ताला कह रहे हैं कि इनका फैसला जो है अल्लाह ताला कयामत के दिन जो है वो करेगा। और आपको पता ही है कि बनी इसराइल के लोगों के ग्रोह क्यों बने, इसलिए कि उन्होंने ईकान छोड़ा आयात पर। और वजह क्या थी कि उन्होंने सब्र करना छोड़ा, उन्होंने हदायत जो थी ना उसको छोड़कर जब दुनिया परस्ती में पड़ गए तो नतीजा क्या निकला कि बनी इसराइल के लोग जो हैं आज भी जो हैं वो आप देख लें कि किस तरह से जलील और ख्वार हैं आज भी। और दूसरा नतीजा क्या है, एक तो दुनिया में हुआ ना कि उस जमाने में आप देख लें कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो कुरान को पेश कर रहे हैं और उसके बाद जो है ये मक्की सूरत है और मदीना में यहूदियों के साथ जो तीन उनके ग्रोह थे उनके साथ क्या मामला हुआ। और उस वक्त यहूदी जो थे वो दुनिया में जलील ख्वार थे और क़यामत तक जो है वो ऐसा रहेगा। आप देखेंगे पूरी दुनिया में कहीं भी कोई ऐसी इस्लामिक स्टेट नहीं है इल्ला ये कि अगर छोटा सा एक टुकड़ा है इसराइल का भी तो उसके उसकी बे उसकी उसके पीछे कौन है, किसका हाथ है और किस तरह से उसको जो है वो कायम रखा हुआ है, तो ये अलग बात है। फिर फरमाया अवलम यहदी लहुम कम अहलकना मिन क़ब्लिहिम मिनल क़ुरूनी। अवलम यहदी लहुम, क्या इन लोगों ने हदायत नहीं ली, क्या इन लोगों को राह नहीं सूझी, कम अहलकना के कितनों को हमने हिलाक कर दिया, मिन क़ब्लिहिम इनसे पहले, मिनल क़ुरूनी, क़ुरून से मुराद क्या है, कर्न से है, ये जमाने को भी मुद्दत को भी कहते हैं, इसके अलावा जमात को भी कहते हैं, कौम को भी कहते हैं, कि हमने इनसे पहले कितनी ही कौमों को जो है वो हिलाक कर दिया, फी मसाकिनहिम। और आपको पता ही है कि मसाकिन मस्कन की जमा है और मसाकिन जो है इसके मानी क्या होते हैं, कयामगा को कहते हैं, ठहरने की जगह को कहते हैं, जहां पे लोग रहते बसते हैं, घरों को कहते हैं। तो यमशून फी मसाकिनहिम के वो जो थे वो अपने घरों में रहते थे, चलते फिरते थे, लेकिन फिर भी अल्लाह ताला ने उनको जो है वो हिलाक कर दिया, तबाह बर्बाद कर दिया। तो यहाँ पे क्या बात बताई जा रही है कि जब भी कोई कौम जो है जब उसके पास रसूल आता है और अल्लाह उसके को किताब भी देता है और कौम क्या करती है, रसूल का इनकार करती है, रसूल को झुठला देती है, तो कौम की किस्मत का जो फैसला है ना वो रसूल के साथ रवैये पर डिपेंड करता है। वो कौम जो है रसूल के साथ जैसा रवैया रखती है वैसा ही इस कौम का जो है वो फ्यूचर होता है, वैसी उसकी किस्मत बन जाती है। तो बचे कौन, पिछली कौमों को आप देखें, पिछले वाकयात आप कितनी दफा जो है वो पढ़ चुकी हैं और उनमें कौम आद, कौम समूद, कौम लूत, कौम फिरौन और बेशुमार कौमें है ना। तो उन्होंने रसूल का इनकार किया तो झुठलाने वालों का अंजाम जो है वो क्या हुआ, अवलम यहदी लहुम कम अहलकना मिन क़ब्लिहिम, क्या इन लोगों को हदायत ना आई, क्या इनको समझ ना आई कि हमने इनसे पहले कितनी कौमों को हिलाक कर दिया। और कौमें भी ऐसी थी, यमशून फी मसाकिन, खूब तरक्की याफ्ता अपने घरों में रहती थी, चलती फिरती थी, और फिर उनका जो है वो कैसा अंजाम हुआ। इन नफी जालिकल आयात, बेशक इसमें जो है वो बड़ी निशानियां हैं, आयत नहीं कहा आयात कहा है, तो ये जो कहानियां हैं इनके अंदर बड़ी निशानियां हैं। अफला यस्माउन, क्या ये सुनते नहीं हैं। अब आप देखिए क्या निशानियां यहां पे बताना मकसूद है, पहली बात तो ये है کہ اللہ تعالیٰ جن لوگوں کو اپنی کتاب اور اپنے رسولوں کے ذریعے یاد دہانی کرے اگر وہ اس سے اعراض کریں تو مجرم بن جاتے ہیں، اللہ ضرور ان سے انتقام لیتا ہے، پہلی نشانی تو یہ ہے۔ دوسری بات یہ ہے کہ ایسے مجرم جو کتاب اور رسول کا انکار کرتے ہیں اللہ دنیا میں بھی ان کو عذاب دیتا ہے اور آخرت میں بھی۔ ابھی آپ نے پڑھا نا کہ یمشون فی مساکنہم، لیکن اللہ نے کیا کیا؟ اہلکنا۔ تیسری نشانی یہ ہے کہ مجرموں کو سزا دینے کے بعد اللہ قائد، لیڈر اور رہنما کسے بناتا ہے؟ جو پورے صبر و استقلال کے ساتھ حق کا ساتھ دیتے ہیں، اللہ ان کو لیڈر اور رہنما بنا دیتا ہے۔ افلا یسمعون، اب آپ دیکھیے کہ کیا یہ سنتے نہیں ہیں؟ تو اس کے معنی کیا ہیں کہ قوموں کی کہانیاں سننے کے بعد پھر یہ لوگ جو ہیں قوموں کی کہانیوں کے جو نتائج ہیں ان سے نصیحت حاصل کیوں نہیں کرتے؟ انہوں نے کان کیوں بند کیے ہوئے ہیں؟ کہانیاں سن بھی لیں، عبرت حاصل نہ کی، تو پھر کیا ہے کہ سننا جو ہے دراصل نہ سننا ہے۔ افلا یسمعون۔ اس کے بعد اللہ رب العزت جو ہیں ایک بڑی خوبصورت مثال دیتے ہیں، اس مثال میں کیا بتایا گیا کہ وحی الہی کی جو ہے وہ بارش سے مردہ زمین جو ہے وہ کیسے لہلہا اٹھتی ہے۔ اولم یرو، کیا انہوں نے نہیں دیکھا؟ انا نسوق الماء، کہ ہم جو ہیں وہ بہا لاتے ہیں پانی کو، ال الارضی، زمین کی طرف۔ زمین کیسی؟ الجروزی، جروز جو ہے اس کے معنی کیا ہوتے ہیں؟ ایسی زمین جو بنجر ہو اور خشک ہو، خشک ہو، ناقابل کاشت زمین، جہاں بارش بھی کم ہوتی ہو، اور جب بارش کم ہوگی تو نتیجہ کیا نکلے گا کہ فصل بھی جو ہے وہ کم ہوگی۔ تو ارض جرز جو ہے چٹیل اور بنجر زمین کو کہتے ہیں۔ اللہ رب العزت یہاں پہ بڑی خوبصورت مثال دیتے ہیں کہ یرو انا نسوق الماء، کہ ہم بہا لائے پانی، ال الارض الجرزی، بنجر زمین کی طرف، کہ بیاب ہو گیا زمین تھی اس کی طرف ہم پانی بہا کر جو تھے وہ لے آئے۔ فَنُخْرِجُ بِهِ زَرْعًا، پھر ہم نکالتے ہیں اس کے ذریعے سے کھیتی ہی کی ضمیر کس کے لیے آئی ہے؟ وہ جو اللہ تعالی نے بارش کی، پانی جو تھا وہ برسایا، تو اس کے ذریعے پھر اللہ تعالی کیا کرتے ہیں؟ اور بعض لوگ کہتے ہیں کہ یہاں پہ جو بات بتائی جا رہی ہے کیا ہے؟ فَنُخْرِجُ بِهِ زَرْعًا، پھر اسی زمین سے ہم جو ہیں وہ کھیتی اگاتے ہیں۔ ہاں، تو آپ دیکھ لیں کہ پانی زمین میں آیا اور پھر اس سے ہوا کیا کہ زمین سے جو تھی وہ زرن، وہ زمین کھیتی بن گئی۔ پہلے جروس تھی، اب وہ زرن ہو گئی، پھر اسی زمین سے ہم نے جو ہے وہ فصل جو تھی اس کو اگایا، ہم اس سے کھیتی نکالتے ہیں، ٹھیک ہے نا؟ وہی جو پانی بہایا تھا اس کے ذریعے سے جو ہے وہ اللہ تعالیٰ نے جو ہے وہ کھیتی کو نکالا۔ تَأْكُلُ مِنْهُ أَنْعَامُهُمْ وَأَنْفُسُهُمْ، اور کھاتے ہیں اس سے، کس کو کھاتے ہیں؟ وہ جو کھیتی ہے، وہ جو زمین ہے، اس کو کھاتے ہیں جانور بھی، انعامهم، اور انسان خود بھی، جسے ان کے جانوروں کو بھی چارہ ملتے ہیں، چوپایوں کو بھی، اور پھر یہ خود بھی کھاتے ہیں۔ افلا یبصرون، تو کیا ان کو کچھ سوجتا نہیں ہے؟ اب آپ دیکھیے کہ بارش کا ریلا، نہروں کا پانی جب بنجر زمین کو سیراب کرتا ہے، اچھا جو بنجر زمین ہوتی ہے تو اس میں تو بارش ہوتی بھی کم ہے، اب پانی بارش ہوئی کہیں اور ہے، نسوق الماء، پھر اللہ تعالیٰ ریلا بنا کر اس کو وہاں پہ لے آتے ہیں۔ یہ خاص بات ہے، آپ اس پہ غور کیجئے گا کہ جب میں نے یہ پوائنٹ پڑھا تو مجھے بہت ہی اچھا لگا کہ اللہ کی قدرت اور ربوبیت کو لوگ نہیں دیکھتے کہ پہلے پانی سے بوجھل بادل ہوتے ہیں، ان کو ہانگ کر فرشتے لاتے ہیں، پھر چٹیل زمینوں کی طرف اس کو لے جاتے ہیں۔ تو بعض لوگ یہ کہتے ہیں کہ چٹیل زمین پر بارش ہوئی، اللہ نے ہانکا نا بادلوں کو، اگر ماں جو ہے آپ بادل لے لیں کہ پانی سے بھرے ہوئے بادل، تو بادلوں کو ہانگ کر چٹیل زمین کی طرف بہا دیا۔ بعض لوگ کہتے ہیں کہ نہیں، پانی تو برسا اچھی زمین پر، پھر اس کے بعد جو ہے وہ پانی جو تھا وہ نہروں، ندیوں، نالوں کی شکل میں جو ہے وہ چٹیل زمین کی طرف جو ہے اللہ تعالیٰ ہانگ کر لے آئے۔ اب بنجر زمین لہلہانے لگی، بہار آ گئی، जो रिस्क आया जानदारों के लिए भी है और फिर इंसानों के लिए भी है। तो ये मिसाल जो दी गई ये वही इलाही की मिसाल है कि वही इलाही भी बारिश की तरह होती है। अब अरब जिसमें तौहीद की आवाज निकालना भी अपने आप को मुसीबत की दावत देना था, जहां पे शिर्क का दौर दौरा था, लोगों के अंदर जो थी वो कबूलिए हक की जो सलाहियत थी या जो एक इंसान के अंदर एक चीज होती है वो बिल्कुल ही उनके अंदर खत्म हो चुकी थी। जैसे कबूलियत हक के लिए दावत को कबूल करने के लिए उनके जमीर मुर्दा हो चुके थे। लेकिन क्या हुआ कि बारिश का रेला जो था वो बंजर जमीन को लहलहाते हुए अगर खेत में तब्दील कर सकता है तो ये भी मुमकिन है कि अरब की सोसाइटी जो है वही इलाही की बारिश से तौहीद की आवाज से लहलहाने लगे, बहार आ जाए, है ना, लोग सोचने लगे। तो उस जमाने में क्या था कि इब्तदा थी, लेकिन इस्लाम के जरिए जो है वो फरोग मिलेगा अरब की जमीन को, फिर इस्लाम की बरकतों से इंसान ही नहीं सारी मखलूक जो है वो फायदा उठाएगी। बड़ी खूबसूरत बात है जो यहाँ पे बताई गई कि जिस तरह खेती से जो है जानवर भी फायदा उठाते हैं और जो है वो इंसान भी फायदा उठाते हैं, तो इसी तरह वही इलाही से सारे लोग जो है वो फायदा उठाएंगे। जो लोग ये कहते हैं ना कि बारिश तो हुई कहीं और, पानी फिर लाया गया इधर, तो कहते हैं कि नसूकुल मा से मुराद दरियाए नील का पानी है, दरियाए नील का पानी है, और अर्दिल जुरू से मुराद जो है कौन सी जमीन है, ये मिस्र की जमीन है जहां बारिश बहुत कम होती है। तो अफ्रीका की बारिशों का पानी दरियाए नील के जरिए मिस्र में आता है और वहां की सुरख मट्टी भी साथ बहा लाता है, जिसमें बाज मट्टी ऐसी होती है ना जिसमें जिसकी जिसके अंदर ये खासियत पाई जाती है कि नबातात खूब फले फूले उगे। जैसे मसलन आप देखें बर्फ का दौर दौरा होता है, फिर इसके फौरन बाद ही बाज इलाकों में या आपके घरों के बाहर भी बागीचे लहलहाने लगते हैं, तो आप मट्टी भी खरीद कर लाते हैं। पहले जमाने में मट्टी खरीदने का ऐसे रवाज नहीं होता था, जैसे बहरीन में हम रहते थे तो वहां पे भी बहुत खूबसूरत किस्म की घास, तो बाहर से घास आई तो मट्टी भी बाहर से आई, मट्टी के अंदर ही जो है वो ऐसी खासियत पाई जाती है कि जिससे जो है वो फल फूल और सरसब्जगी जो है वो ज्यादा हो सके। तो जब वो सुरख मट्टी बहा कर लाया दरियाए नील का पानी, और वो पानी कहाँ से आया था, जो अफ्रीका के इलाकों में हुआ था, तो उससे हुआ क्या कि ज्यादा नबातात होने लगी मिस्र के अंदर, क्योंकि मिस्र के अंदर कहते हैं कि कम बारिश होती थी। तो असल बात क्या है, फतबारकल्लाहु अहसनुल खालिकीन। तो ये बात जो है वो हम सबको पढ़नी चाहिए और ये बात कहनी चाहिए। और ये जो बात है ना कि अफला युबसिरून, इसके मानी क्या है, पहले कहा कि सुनते नहीं है, अब कहा कि ये देखते नहीं है, है ना, तो गोया के कान भी बहरे हैं आंखें भी अंधी हैं, जमीन को मुर्दा होती है जिंदा होते देखते हैं, फिर भी शक करते हैं कि हमें मार कर अल्लाह फिर जिंदा नहीं कर सकता, और अल्लाह की कुदरत और रबूबियत की निशानियां जमीन के अंदर देखते हैं और फिर भूल जाते हैं कि अल्लाह दुनिया में ऐसे ही छोड़ देगा। अफला युबसिरून वयकुलूना मता हाजल फतहु इन कुंतुम सादिकीन। फिर ये लोग कहते हैं कब होगी ये फतह अगर हो तुम सच्चे। तो अल फतहु से मुराद जो है वो क्या है, मुफस्सरीन जो है ये कहते हैं कि फतह से मुराद जो है वो अल्लाह का अजाब है। क्यों यहां पे अल्लाह का अजाब है, वो ये कहते थे कि तुम जो ये कहते हो कि अल्लाह की मदद आएगी, तो हम झुटलाने वालों पर अल्लाह का गजब कब टूटेगा, तुम्हारे लिए मदद हमारे लिए अल्लाह का गजब ये कब आएगा, बताओ तो सही कब होगी ये फतह, कब होगा हमारा तुम्हारा फैसला। इन कुंतुम सादिकीन, अगर हो तुम सच्चे। कुल यौमल फतह, कह दीजिए कि फतह का दिन, ला यनफाउल लजीना, नफा नहीं देगा उन लोगों को जो कफारू जिन्होंने कुफर किया, ईमानहुम उनका ईमान, वला हुम युनजरून और ना ही उन्हें जो है कोई मोहलत मिलेगी। अब आप देख लीजिए कि यौमुल फतह जो है इससे कहते हैं कि आखरत के फैसले का दिन मुराद है। एक मानी तो ये है कि इनसे कह दीजिए कि आखरत के फैसले का दिन जब आएगा तो सही यकीनी और फैसला कुन फतह तो तभी होगी ना, काफिर नाकाम ना मुराद हो जाएंगे और ईमान लाने वाले कामयाब हो जाएंगे। तो उस दिन जो है जिन लोगों ने कुफ्र किया होगा फिर उनका ईमान उनको जो है कुछ नफा नहीं देगा, क्योंकि फैसले के दिन ईमान लाना उनके लिए फायदा मंद नहीं हो सकता। तो यौम अल फतह से मुराद जो है क्या है कि आखरत के दिन का फैसला है। और बाज लोग कहते हैं कि इससे मुराद जो है वो दुनिया में भी जो है वो फतह है। दुनिया में फतह कब हुई? गज़वाए बदर है ना, और फतह मक्का। फतह मक्का के मौके पर कहते हैं तकरीबन 2000 लोगों ने इस्लाम कबूल किया था, 2000 की तादाद में तकरीबन लोगों ने जो ही इस्लाम जो था वो कुव्वत बना तो लोग जो थे वो उन्होंने फौरन इस्लाम जो है वो कबूल किया और कुफर जो था वो सर छुपाने लगा, भागने लगा। तो कह दीजिए कि फतह के दिन वो बदर का दिन हो, क्योंकि बड़े बड़े इनके मुजरिम ढेर थे, वो फतह मक्का का मौका था और लोगों को जो है वो कुछ भी करने की तौफीक ना हो सकी, उनको पता भी ना चला और इतना बड़ा लश्कर जो था वो मुसलमानों का उनके सर पर जो है वो पहुंच गया। तो जब भी फतह होगी दुनिया में हो या फिर आखरत में हो तो उस दिन इनका ईमान लाना इस्लाम को कबूल करना इनको फायदा नहीं देगा। हाँ दुनिया में जो दुनिया से चले गए उनका फायदा नहीं दे सकता, और बाकी लोग जो हैं अगर ईमान ले आए तो फिर क्या है दुनिया के अंदर ईमान लाने के बाद तौबा अगर करते हैं तो उनका ईमान लाना उनको जो है वो फायदा दे सकता है। तो जो लोग ये कहते हैं कि इससे मुराद आखरत आखरत की फतह है, आखरत की कामयाबी है, आखरत के दिन का फैसला है, क्योंकि वहां पर ईमान लाना फायदा नहीं देगा, ना लोगों को मोहलत अमल की तौफीक होगी, वला हुम युनज़रून और ना ही इन्हें जो है वो मोहलत दी जाएगी। तो इससे मुराद क्या है कि अहले मक्का जो बार बार कहते थे मता हाजल वादो इन कुंतुम सादिकीन या कहते थे मता हाजल फतहु इन कुंतुम सादिकीन, तो यहाँ अल्लाह ताला बता रहे हैं कि अजाब कोई ऐसी चीज नहीं है जिसके लिए आप बेचैन हो, क्योंकि अगर अल्लाह का अजाब नहीं आ रहा तो तुम्हारे पास ये संभलने का वक्त है, तुम्हारे पास एक मोहलत है, वरना फिर अगर अजाब आ गया तो फिर जो है तुम कुछ भी नहीं कर सकते ना, फिर तुम्हारे अमल बदल नहीं सकते, तुम्हें ईमान और अमले सवाले की तौफीक जो है वो नसीब नहीं हो सकती, क्योंकि फैसला सुनने के बाद फैसले के दिन मोहलत जो है वो खत्म हो जाएगी। जैसे दुनिया में भी बच्चे या स्टूडेंट एग्जाम की तैयारी कब कर सकते हैं, एग्जाम से पहले पहले, जब एग्जाम हो जाता है और रिजल्ट डे पर अगर कोई कहे कि अच्छा पता चल गया कि मेरा तो ये रिजल्ट है तो फिर वो मेकअप नहीं कर सकता। और मैं अक्सर ये सोचती हूँ चलो दुनिया में मेकअप हो जाता है, मेकअप टेस्ट, फिर भी कोई ना कोई शक्ल, लेकिन ये कि आखिरत में तो मेकअप भी नहीं है ना, फिर क्या होगा, कोई सप्ली नहीं है, कोई चांस नहीं है, क्या करना चाहिए दुनिया में रहते हुए आखिरत की तैयारी जो है हम सबको करनी चाहिए। तो ये है सूरत सजदा जो हम सबको ये पैगाम देती है कि हम जो है अल्लाह के आगे झुक जाएं। ये है वो सूरत जो तौहीद आखिरत और रिसालत के मुतल्लिक लोगों की शुबहात को दूर करती है और हमें ईमान लाने की जो है वो दावत देती है। और ये वो है वो सूरत जिसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हमेशा सोने से पहले पढ़ा करते थे, जैसे सूरत मुल्क पढ़ते थे तो इस सूरत को भी पढ़ते थे। और ये है वो सूरत जो जुमे के दिन सुबह की नमाज में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पढ़ा करते थे, ये बुखारी की रवायत है। ये इतनी खूबसूरत सूरत है और हम सबको भी अपना जायजा लेना चाहिए। आइए मैं और आप अपने सर अल्लाह के आगे झुका दें, आइए अपनी जिंदगियां जो हैं वो अल्लाह के नाम पर निछावर कर दें, और जिंदगियां निछावर करेंगे बंदगी करेंगे तो क्या करना होगा, हमें कुर्बानी जो है वो करनी होगी, और इसके बगैर जो है हमारा अमल जो है वो मुकम्मल नहीं हो सकता। तो आखिर में अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं, फारिद अनहुम, कि आप इनसे एराज कीजिए। एराज के मानी क्या है कि अहले मक्का जो भी कर रहे हैं, मुखालफत कर रहे हैं, आपका इनकार, किताब का इनकार, आप इनकी कोई परवाह ना कीजिए, आप इनसे पहलू तही कर लीजिए, इनको इनके हाल पे छोड़ दे, वन तजिर और इंतजार करो, इन्नहुम मुंतजिरून, ये भी मुंतजिर हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को हदायत की जा रही है कि अगर ये लोग फैसले का दिन देखने के लिए मचल रहे हैं तो अब इनसे बहस गुफ्तगू जो है ये बेफायदा है, इनको इनके हाल पर आप छोड़ दीजिए और आप भी उस फैसले का दिन का इंतजार करें जिसका ये इंतजार कर रहे हैं। اب ہوگا کیا کہ اللہ نے جتنی مہلت مقدر میں رکھی ہے جب وہ پوری ہو جائے گی تو وہ فیصلے کی گھڑی خود ہی سامنے آ جائے گی، دنیا میں عذاب کی شکل میں یا پھر آخرت کے دن جو ہے حساب کتاب کی شکل میں، تو خود ہی پتا چل جائے گا کہ لوگوں کے معاملات کیا ہیں، رویے کیا ہیں اور رزلٹ کیا ہے. تو اللہ تعالی ہم سب کو عمل کی توفیق عطا کرے. تو آخری آیت ہمیں کیا بتاتی ہے کہ ہمیں نیکی کا حکم دینا چاہیے، اچھے کام کرنے چاہیے، ایمان لانا چاہیے، اور اس کے بعد پھر بھی اگر کوئی نہیں مانتا تو ہمیں اسے بے نیاز ہو کر اپنا کام جو ہے وہ کرتے چلا جانا چاہیے، ایسے نہیں کہ الجھ کر اپنا وقت جو ہے وہ ضائع کرے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک فللہ الحمد والمنہ. بس اللہ ہی کے لیے حمد بھی اور سب اللہ ہی کے لیے ہیں، جو بھی احسان ہیں اللہ نے کیے ہیں وہ حقیقت میں اللہ ہی کے ہیں، منا من سے ہیں.